नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। बढ्दो युवा पलायन रोक्ने, विदेशबाट स्वदेश फर्किएका युवालाई सृजनशील रोजगारी एवं स्वरोजगारमा आबद्ध गराउने जस्ता आकर्षक नारा सबै राजनैतिक दलका घोषणापत्र र नेताको भाषणमा पाइन्छ। तर त्यो के कसरी सम्भव हुन्छ भन्नेबारे ठोस योजना र कार्यक्रम भने पाइँदैन। हरेक वर्ष करिब 5 लाख युवा कामका लागि तयार हुन्छन्। उनीहरूलाई समाजका विभिन्न क्षेत्रमा क्रियाशील बनाएर विद्यमान समस्या समाधान गर्नेबारे नेपाली कांग्रेसमा पछिल्ला दिनमा छलफल चलिरहेका छन्। ती छलफल कसरी अघि बढ़ेका छन् र के कसरी त्यसलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य एवं पुस्तकालय विभागका प्रमुख अजय बाबु शिवाकोटी हामीसँग कुराकानीमा हुनुहुन्छ। शिवाकोटीजी, स्वागत छ यहाँलाई।
धन्यवाद।
जसरी युवाको पलायन रोक्ने र कतिपय सन्दर्भमा त अझै विदेशमा रहेका युवाहरूलाई पनि फर्काएर यहाँ काममा लगाउने यी विषयहरू राजनीतिक दलहरूका भाषणमा त्यसै गरी यहाँहरूका घोषणापत्रमा हुन्छन्, युवाहरूलाई आकर्षित गर्ने मूल रूपमा दलहरूका कार्यक्रमहरू चाहिँ हुन सकेनन्, दलहरू र युवाका बीचको जुन सम्बन्ध छ त्यो चाहिँ टाढा टाढा हुँदै गयो भन्ने खालका कुराहरू पछिल्लो दिनमा सुनिन्छ, यसमा कतिको सत्यता छ?
यस्तो छ, अब राजनीतिक दलहरूले सबै समुदाय, सबै उमेर समूह, सबै वर्गकोलाई समेटेर कार्यक्रमहरू ल्याउने कुराहरू भन्ने थाहा भएन। कार्यान्वयन गर्ने चरणमा कति गाह्रो साङ्ग्रो छ त्यसको हिसाब गरेर ल्याउनु पर्ने ठाउँमा कतिपय कुरा घोषणा हो भनेको जस्तो गरेर ल्याउने कुराहरू पनि देखिन्छ। तर कार्यान्वयनको चरणमा यदि हामी सही ढङ्गले प्रस्तुत भएनौँ भने त्यसले एक खालको धोका नै हुन्छ। त्यसकारणले पनि हामी राजनीतिक दलहरूमा क्रियाशील भएका जति पनि सदस्य छौँ, नेतृत्व तहमा रहेका व्यक्तिहरू छौँ, अथवा हामीभन्दा माथि रहेका खास कार्यान्वयन गर्ने तहमा रहनुभएका नेतृत्व उदायी भूमिकामा रहेका नेतृत्वगण, उहाँहरूले यो कुरालाई गम्भीरतापूर्वक लिन जरुरी छ। हामी घटघुचाइरहेका छौँ र हामी जस्तै अरू राजनीतिक दलमा रहेका साथीहरूले पनि घटघुचाइरहनु भएको छ भन्ने मेरो बुझाइ छ। मुख्य कुरा चाहिँ अहिले देशभित्र हामी रोजगारी सिर्जना गर्ने कुराहरू हाम्रो प्राथमिकता हुँदाहुँदै पनि हामी पूर्ण रूपमा रोजगारी दिन सक्ने गरी त्यो एउटा जब क्रिएट गर्न सक्ने अवस्थामा छैनौँ। त्यो संसारभरि काहीँ पनि त्यो अवस्था देखिँदैन। कुनै पनि देशमा पूर्ण रूपमा त्यो यो जब क्रिएट गर्न सक्ने अवस्था भएको भए बाहिरबाट यहाँ आउने अथवा यहाँबाट बाहिर जाने कुराहरू काहीँ पनि हुँदैन थियो। एक ठाउँका मान्छे एकै ठाउँमा रहन्थे। हामी कहीँ पनि तपाईँले केही दिन अगाडि देख्नुभएको छ, रेमिटेन्समा नेपालबाट पनि अरबौँ पैसा बाहिर गएको छ। वैधानिक रूपमै क्रियाशील भएर नेपालमा आएर काम गरिरहेका त्यो विभिन्न कन्सल्टेन्ट हुन् अथवा श्रमिकहरू हुन्, उहाँहरूबाट त्यो खालको गएको छ भने हामी कहाँ पनि बाहिरबाट यो आइरहेको छ। त्यसैले मैले चाहिँ आज देशभित्र मात्रै होइन देश बाहिर पनि जुन किसिमको जबमा मानिसहरू अथवा आफ्नो कामका लागि मान्छेहरू श्रमजीवी हुन् अथवा चाहिँ अरू अरू उसहरूबाट हो ती मान्छेहरू गइरहेका छन् भने तिनको कामका लागि जहाँ उनीहरू पुगिरहेका छन् उनीहरूको मर्यादित काम उनीहरूको मतलब यो त्यो मर्यादित कामको लागि उपयुक्त ज्याला उपयुक्त त्यसको चाहिँ स्यालेरी पाउने कुराहरू त्यो हुनुपर्छ। त्यसका लागि पनि हामीले काम गर्नुपर्छ किनभने हामीले आजको दिनमा देशभित्रै जब्स क्रिएट गर्ने अथवा चाहिँ यो रोजगार सिर्जना गर्नका लागि उद्यम गर्ने अथवा चाहिँ स्टार्टअपहरू त्यो गर्ने लेभलमा हाम्रो अझै काम हुन सकिरहेको छ र यो हुन नसकिरहेको अवस्थामा हामीले त्यसलाई पनि ध्यान दिनु जरुरी छ। अर्को सधैँ यसरी चल्छ त भने सधैँ यसरी चल्दैन। देशभित्रै पनि रोजगारीको सिर्जना हुनेले प्रत्येक वर्ष लाखौँ मानिसहरू यो श्रम बजारमा मान्छे आइपुग्छन्। त्यो श्रम बजारमा आइपुगेको मान्छेहरूलाई हामीले रोजगारी दिन सक्दैनौँ र रोजगारी दिन नसकेका मान्छेहरूलाई हामीले यो या त्यो हिसाबले बाहिर पठाउने अवस्था बनेको छ, बाहिर जाने अवस्था उनीहरू बनेको छ। त्यो अवस्थामा हामीले उनीहरूका लागि काम गर्नुपर्नेछ एकातिर भने अर्कोतिर
हजुर हजुर यो तपाईँको सिद्धान्त भयो होइन। अब यसलाई चाहिँ खास गरी भनौँ न जुन खालका जटिलताहरू यसमा देखिएका छन् मूलत अब शिक्षामै विभेद छ, फरक खालको शिक्षा हासिल गरेर ती युवाहरू अघि मैले जुन संख्या भने 5 लाख मानिसहरू बजारमा चाहिँ तयार भइरहँदाखेरि उनीहरूको शिक्षाको ब्याकग्राउण्ड फरक छ, कोही अंग्रेजी माध्यमबाट फरक ढंगले पढेर आएका छन्, कोही नेपाली माध्यमबाट पढिरहेका छन्, गाउँघरमा पढिरहेका छन्, त्यसका जटिलताहरू छन्, त्यसै गरी स्वास्थ्यका सन्दर्भमा पनि उनीहरूले पाउने भनौँ न सानो उमेरदेखि नै उनीहरूले पाउने व्यवहार फरक फरक छ, यी यावत समस्याहरूका बीचमा सक्षम बनाउनु पर्ने, त्यसै गरी अब काममा ल्याउनु पर्ने, यी यावत कुराहरूमा यहाँहरूले पछिल्लो समयमा जुन छलफल चलाइरहनु भएको छ नि, ती छलफलहरू यो विषयमा केन्द्रित छन्? कसरी काँग्रेसले गरिरहेको छलफल अगाडि बढ़िरहेछ त?
अब यस्तो छ, अब यो जुन किसिमले रोजगारीको सिर्जनाका सन्दर्भमा श्रम बजारमा जति मानिसहरू आइरहेका छन् ती सबै मान्छेलाई आजको दिनमा रोजगार सिर्जना गर्न नसकेको कति यथार्थ हो। यसका लागि पनि यसमा एउटा यो जुन इको सिस्टम छ रोजगारीको, त्यो इको सिस्टम भनेको चाहिँ हामीले चाहौँ चाहने बित्तिकै झट्टो रोजगारी सिर्जना भइहाल्ने अवस्था हुँदैन। त्यसैलाई हामीले सबभन्दा पहिला चाहिँ एउटा हाम्रो निजी क्षेत्र एउटा सरकारी क्षेत्र यी दुईटै कुराहरूमा त्यो रोजगारी सिर्जना गर्नका लागि चाहिँ विशेष काम गर्नुपर्ने अवस्था छ। हामी सरकारी चाहिँ क्षेत्रहरूमा जहाँ जहाँ हामी रोजगारी देख्छौँ त्यहाँ निश्चित रोजगारीहरू मात्रै छ, त्योभन्दा ठुलो मात्रामा हामीले रोजगारी सिर्जना निजी क्षेत्रबाट नै गर्नुपर्ने हुन्छ। निजी क्षेत्रले पनि अहिलेको यो अर्थतन्त्रको यो एक खालको संकुचन भइरहेको अवस्थामा विभिन्न किसिमले जस्तो अब लोनहरू अहिले ब्याङ्कमा तरलता बढिरहेको भनेको छ, लोनहरू बाहिर गइरहेको छैन, त्यसले लोनहरू बाहिर जान्थ्यो भने ब्याङ्कहरूबाट त्यसले एक खालको रोजगारी सिर्जना गर्थ्यो। हाम्रा थुप्रै औद्योगिक क्षेत्रहरू अथवा सेज लगायतका ठाउँहरूमा जुन किसिमले चाहिँ कम्पनीहरू चल्नुपर्ने थियो, उद्योगहरू चल्नुपर्थ्यो, त्यो चलिरहेको छैन, त्यसले रोजगारी सिर्जना कम गरेको छ। अर्को सबभन्दा महत्त्वपूर्ण कुरा मलाई के लागिरहेको छ भने साना साना जुन यो स्मल इन्टरप्रेनरहरू छन् उनीहरू उत्साहित ढङ्गले काम गर्न सकिरहेका छैनन् अथवा उनीहरूको लागि जुन किसिमले एउटा वातावरण बन्नुपर्ने थियो त्यो उनीहरूले फिल गरिरहेका छैनन्, जसका कारणले अहिले सानो सानो जुन दुईजना चारजना पाँचजना मान्छेहरूलाई रोजगारी दिने अवस्था जुन साना साना उद्योगहरूमा इन्टरप्रेनरहरूको हुन्थ्यो त्यो हुन सकिरहेको छैन। अर्को चाहिँ स्टार्टअपहरू जो अहिले नवोद्यमहरू नवोद्यमीहरू जसरी उनीहरू आउनुपर्ने थियो त्यसमा एउटा नीतिगत रूपमा व्यवस्था हुनाहुँदै पनि उनीहरू पनि धेरै जोडिन सकेको अवस्था छैन। मतलब
यसको बीचमा अघि यहाँले एउटा शब्द निकै महत्वपूर्ण भन्नुभयो, कार्यान्वयन गर्ने चाहिँ उच्च नेतृत्व र अहिलेका युवाहरूका बीचमा सहजीकरण यहाँले पुस्तकालय विभागको प्रमुखका रूपमा गरिरहनु भएको छ, पछिल्ला केही छलफलहरू यहाँहरूले चलाउनु भयो, यी जुन समस्या यहाँले भनिरहनु भएको छ नि त्यो समस्याको ठ्याक्कै समाधानका लागि चाहिँ के गर्नुपर्ने रहेछ? दुइटै पक्षले यहाँनिर यहाँहरूले जसरी युवाहरूसँग छलफल गर्नु उनीहरूको भनाइ के छ, त्यसै गरी अब कार्यान्वयन गर्न सक्ने चाहिँ यहाँहरूभन्दा माथिल्लो तहका नेताहरूसँग यहाँहरूले कसरी छलफल गर्नुभएको छ, जुन नैराश्यता युवा पंक्तिमा देखिएको भनिएको छ त्यस्तो अवस्था हो कि होइन, यहाँहरूको छलफलको निष्कर्ष चाहिँ के निस्क्यो त?
होइन, यहाँ चाहिँ हामीले यो एउटा मात्र एउटा मात्रै छलफलहरू गरिरहेका छैनौँ, यहाँ हामी सिरिजमा छलफलहरू गरिरहेका छौँ। ती सबै छलफलहरूको निष्कर्ष चाहिँ के आइरहेको छ भने सरकारले गर्न खोजिरहेको छ, सरकारले गर्न खोज्ने क्रममा नीतिगत रूपमा पनि केही आफ्ना तयारीहरू गरेको छ, नीतिगत रूपमा केही व्यवस्थाहरू गरेको छ, कतिपयहरूमा कानुनी व्यवस्थाहरूको सन्दर्भमा पनि कानुन व्यवस्थाहरू पनि गरेको छ, तर त्यति हुनाहुँदै पनि कार्यान्वयनको चरणमा केही समस्याहरू छन्। अलिकत कार्यान्वयन गर्ने क्रममा कानुन र नीतिमा केही परिवर्तन आउने बित्तिकै जस्तो अहिले भर्खरै हामीले हेऱ्यौँ सूचना प्रविधि क्षेत्रमा लगानी को वातावरण हुन सकेन, सूचना प्रविधि क्षेत्रमा नेपालभित्र मात्रै सीमित रहँदै गर्दा नेपाल बाहिरको चाहिँ ठुलो एरिया छ जहाँ हामी काम गर्नुपर्छ भनेर सूचना प्रविधि क्षेत्रका लगानीकर्ताहरू आउनुभयो, उहाँहरूले यो भयो भने हामी थप लगानी गर्न सक्छौँ, थप रोजगारी सिर्जन गर्न सक्छौँ र देशमा थप चाहिँ वैदेशिक मुद्रा लिएर आउन सक्छौँ भन्ने कुराहरू गर्नुभयो। त्यस कारण अहिले सरकारले के गर्यो, पहिला यहाँबाट पैसा बाहिर लाने कुरा त्यो कल्पना गर्न सक्ने अवस्था थिएन, त्यो वैधानिक व्यवस्थाबाट जान सक्ने अवस्था थिएन। अहिले सरकारले कम्तीमा $10,00,000 बाहिर यो खासगरी सूचना प्रविधि क्षेत्रमा रहेकाहरूलाई लगानी गर्न सक्ने अवस्था बनाएको छ, भनेको मतलब यस्तो केही उनीहरूसँग यो छलफल गर्दै गर्दा त्यो छलफलबाट उनीहरूका समस्याहरू पनि हामी देख्न सक्यौँ, त्यो समस्याहरूलाई सम्बोधन गर्न नीतिगत रूपमा र कानुनी जुन जटिलता थिए त्यसलाई हामीले सम्बोधन गर्न सक्यौँ, भनेको यसले एउटा हाम्रो अहिले छलफलको एउटा फेरि जुन ग्याप पनि छ मतलब नीति निर्माण तहमा काम गर्नेहरूको र कार्यान्वयन तहमा काम गरिरहेकाको बिचमा जुन नीति यो ग्याप छ, त्यो ग्याप पूर्ने काम पनि अहिले हामीले पुस्तकालय तथा पार्टी अध्ययन शोध केन्द्रको तर्फबाट नेपाली काङ्ग्रेसले हामीले गरिरहेका छौँ।
अहिले गरेको कामहरूमा केन्द्रीय सचिवज्यू, जस्तो अहिले यहाँहरूले जुन काम गरिरहनु भएको छ, यो कामहरूबाट चाहिँ बिस्तारै समस्या सुल्झिएको जस्तो देखिएको निष्कर्ष हो यहाँहरूको? जस्तो सरकारले पछिल्ला समयमा कानूनहरू ल्यायो, पहिला अध्यादेश मार्फत ल्यायो, त्यसलाई प्रतिस्थापन गर्यो, कानून बनायो। हजुर
हजुर, यो चाहिँ किनभने हामी कहाँ समस्या छ भन्ने कुरा पहिला पिन पोइन्ट गरिसकेपछि त्यो समस्या समाधानका लागि हामीले पहल गर्न चाहिँ थाल्यौँ। त्यो पहल गर्ने क्रममा हाम्रो पहलले मात्रै पुग्दैन भन्ने ठानिसकेपछि के लागेको अवस्थामा हामीले अरू सिनियर सरलाई पनि यसमा चाहिँ मतलब पार्टीकै हुन्स् अथवा चाहिँ यो नीति निर्माण तहमा काम गरिरहेका सरकारी एजेन्सीका मान्छेहरू हुन् उहाँहरूलाई समेत जम्मा गरेर, निजी क्षेत्रका साथीहरूलाई जम्मा गरेर यसको कुराहरू हामीले सेयर गर्न थाल्यौँ। यसलाई एउटा छलफल र बहसको केन्द्रमा राख्यौँ। त्यसपछि सरकारले एक खालको संयन्त्रहरू बनायो, त्यो संयन्त्रमा पनि काम भयो, कहाँ कहाँ चाहिँ यो यो कानुन हिसाबले नीतिगत हिसाबले चाहिँ सम्बोधन गर्नुपर्ने छ, समस्या पहिला पहिचान गरेर त्यो सम्बोधन गर्ने कुराको एउटा लिस्ट बन्यो, खाका बन्यो, त्यो खाकाको आधारमा अध्यादेश आयो, त्यसपछि एउटा त्यसलाई कानुनको रूपमा पारित भयो। भनेको मतलब यो एउटा यो कलेक्ट मतलब यो चाहिँ सहकार्यको मोडल को क्रिएसन गर्ने होइन, यो सहकार्यको मोडलबाट अहिले हामीले काम गर्न थाल्यौँ, पहिला पहिचान गर्न थाल्यौँ, त्यसपछि एउटा सहकारीको मोडलबाट काम गर्न थाल्यौँ, त्यसले एउटा रिजल्ट पनि दिन थालेको हो। यस्तो कुराहरू चाहिँ त्यस कारणले अहिले हामीले चाहिँ सबैभन्दा बढी यो छलफल चाहिँ हाम्रो बिचमा कहाँ ग्याप छ, कहाँ समस्या छ भन्ने कुरा पहिचान गरेर हामीले छलफलहरू सुरु गरेका छौँ। त्यो छलफलहरूले एउटा मात्र विषयहरू हुने, अहिले सूचना प्रविधिको क्षेत्रमा भनौँ, अरू अरू विविध विषयहरूको क्षेत्रमा, खास गरी हामीले नव उद्यमी साथीहरूलाई अथवा उद्यमी साथीहरूलाई यसमा जोडेर हामीले प्रयास गरिरहेका छौँ। त्यो प्रयास अन्तर्गत अहिले केही सकारात्मक निष्कर्षहरू पनि निस्केका छन्, जुन अहिले तपाईँले पनि सङ्केत गर्नुभयो, तपाईँले पनि बताउनुभयो। यस्ता प्रयासहरू चाहिँ हामी विभिन्न सेक्टरहरूमा गरिरहेका छौँ।
पछिल्लो समयमा जसरी मूल रूपमा चाहिँ दलहरूसँग र कतिपय सन्दर्भमा व्यवस्थासँग पनि युवाहरू चाहिँ त्यति सहमत हुन सकेनन्, अहिले चाहिँ तत्कालीन राजतन्त्र नदेखेका अथवा राजतन्त्र कालभन्दा पछि जन्मिएका युवाहरू चाहिँ यो व्यवस्थाप्रति त्यति धेरै विश्वस्त हुन सकिरहेका छैनन्। सामाजिक सञ्जालमा, सड़कमा संख्या उनीहरूको बढ़ी छ भन्ने खालका जुन कुरा आइरहेको छ र निराशाको जुन अवस्था छ, यहाँहरूले गरेका यी प्रयासहरूबाट मानिसहरू के यी निराशाहरू, भड्काउहरू अथवा चाहिँ भनौँ न चाहिँ अलि नियन्त्रण बाहिर जाने जुन अवस्थाहरूका सन्दर्भमा संकेतहरू गरिँदैछ, ती अवस्थाहरूबाट मानिसहरू अब विश्वास राज्यसँग, सरकारसँग, मूलधारका दलहरूसँग विश्वास गर्ने वातावरण बन्छ त?
यस्तो छ, अहिले पुरै तपाईँले भनेको जस्तै भाष्य त त्यही निराशाकै भाष्य मतलब स्थापित गर्ने प्रयासहरू भइरहेको छ। तर हाम्रो बुझाइ के हो भन्दाखेरि, यसलाई निराशाभन्दा पनि आज आम नागरिक, खास गरी युवा पङ्क्ति निराशभन्दा पनि रिसाएको अवस्था छ। त्यो रिसाएको अवस्थालाई हामीले नजरअन्दाज गर्न मिल्दैन। रिसाएको छ, त्यो रिसाएको नागरिकको कुरा पहिला सुन्नु पर्यो, सुनिसकेपछि उसको भनाइ के हो, उसको चाहना के हो भन्ने कुरा हामीले सम्बोधन गर्न जरुरी छ। त्योबाट हामी भाग्यौँ भने यसले समस्या समाधान गर्दैन। अझ बढी तपाईँ हामीले बुझ्नुपर्ने
त्यही त, त्यही त तपाईँहरूले सुनिरहनु भएको छ, त्यस कारणले मैले भनेको यहाँहरूले जुन जुन छलफल गरिरहनु भएको छ, सुनिरहनु भएको छ, ती ती सुनाइहरू, ती बुझाइहरू कस्ता छन् त, उनीहरू के छन् त?
हजुर, खास गरी 1997 पछि जन्मेको जुन पुस्ता छ, इन्टरनेटको आइसकेपछि जन्मेको जुन पुस्ता छ, जस यो 2012 सालसम्म त्यसलाई अहिले एउटा टर्मिनोलोजी प्रयोग भएको छ, जेनजी पुस्ता। जेनजी पुस्ता आजको दिनको सबभन्दा बढी के भन्छ आकर्षणको विषय पनि छ, सबभन्दा बढी उसको चुनौतीको विषय पनि आज सबैको लागि त्यही नै छ। जेनजी पुस्ता जसले यति धेरै विषयहरू उठान गरिरहेको छ, जसले उसको डाइरेक्ट प्रश्न गरिरहेको छ, पहिला पहिला जस्तो बुवाले एउटा कुरा भन्नुभयो अथवा आमाले एउटा कुरा भन्नुभयो, त्यसको वरिपरि त्यो परिवारका सबै सदस्यहरूले होमा हो मिलाउने, त्यसैको वरिपरि जाने, त अहिले अहिले त्यो देखिरहेको छैन। र अहिले एउटा स्वतन्त्र रूपमा एउटा त्यो पुस्ताको प्रतिनिधि जो गरिरहेको छ, त्यो पुस्ताको प्रतिनिधि डाइरेक्ट प्रश्न गरिरहेको छ, सोधिरहेको छ, उसले रिजल्ट खोजिरहेको छ। उसले तपाईँ पुराना कुरा गरेर पनि हुँदैन, उसले मैले मेरो बुवाको पालामा, मेरो उसको पालामा यस्तो थियो, हामीले यसरी त्याग तपस्या बलिदान गरेका थियौँ भनेर तपाईँलाई उसको कुरा उसले सुन्न तयार भइरहेको छैन। उसलाई तपाईँले आजको दिनको रिजल्ट दिनुपर्छ। हो, हामी तिनै जेनजी पुस्तासँग पनि बसेर छलफल गरिरहेका छौँ। त्यो छलफलबाट ऊ किन रिसाइरहेको छ, उसले के खोजिरहेको छ, र उसका प्रतिनिधि भएर उनका प्रतिनिधिहरू आउँदै गर्दा, त्यो जेनजी पुस्ताको प्रतिनिधि भएर आउँदै गर्दा उनीहरूले के खोजिरहेका छन् भन्ने कुरा आज हामी त्यो त्यसको त्यसलाई केन्द्रमा राखेर एउटा त्यो छलफलहरू गरेका छौँ, संवादहरू बढाइरहेका छौँ, र उनीहरूसँगै मिलेर एउटा खालि त्यो संवाद मात्र होइन कि सहकार्य गरेर एउटा को क्रिएसनमा जानुपर्छ भन्ने बुझाइ गरेको छ। त्यसैले आज नेपाली काङ्ग्रेस अथवा अरू राजनीतिक दलहरू म हेरिरहेको छु, पार्टीको अध्यक्षको हैसियतमा मात्र होइन स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो जेनजी पुस्ताको भावनालाई सम्बोधन गर्ने गरी उहाँ पनि यो त्यसका प्रतिनिधिहरूसँग र जेनजी पुस्तालाई सम्बोधन हुने गरेर प्रोग्रामहरू ल्याउन खोजिरहनु भएको छ। व्यक्तिगत रूपमा उहाँ पनि भेटिरहनु भएको छ, मान्छेहरूसँग कुराकानी गरिरहनु छ। आज हामी पार्टीको नेपाली काङ्ग्रेस जो यो सरकारको सहकार्य गरिरहेको एउटा अर्को महत्त्वपूर्ण राजनीतिक दलको हिसाबले पनि हामीले पनि त्यो पुस्तालाई समेट्ने गरेर काम गर्न खोजिरहेका छौँ र त्यसका पहलहरू गरिरहेका छौँ, ताकि यो जेनजी पुस्ता आज उसलाई देखाएर, उसको असन्तुष्टिलाई देखाएर, उसको आक्रोशलाई देखाएर जुन किसिमले भड्काउवाला राजनीतिले अगाडि बढाउन खोजेको छ, जुन खालको उसको असन्तुष्टिमा र आक्रोशमा खेलेर जुन किसिमले निराशाको व्यापार गर्नेले त्यसलाई बढावा दिइरहेका छन्, त्यसलाई त्यसको टोन डाउन गर्नलाई पनि हामीले त्यो हिसाबले उनीहरूसँगको एउटा सहकार्यको मोडल विकसित गर्नुपर्छ भनेर काम गर्न खोजिरहेका छौँ। सम्भवतः नेपाली काङ्ग्रेस जस्तो राजनीतिक दल अथवा अरू महत्त्वपूर्ण राजनीतिक दलहरू यिनले यो आफ्ना केन्द्रीय समितिका बैठकहरूमा, आफ्ना महासमितिहरूमा, आफ्ना महाधिवेशनहरूमा अबको दिनमा यो जेनजी पुस्तालाई अलिकति समय, किनभने आज 90 लाख भन्दा बढी चाहिँ यो उमेर समूहको मान्छेहरू चाहिँ आज छन्, र यो उमेर समूहको मान्छेहरूलाई हामीले नजरअन्दाज गर्यौँ भने राजनीति पनि अर्को ट्र्याकमा जाने, लोकतन्त्र विरुद्ध यो यो चाहिँ फोर्सलाई युज गर्न सक्ने खतरा देखिरहेको अवस्थामा हामी सबै राजनीतिक दलहरू पनि सचेत छौँ र राजनीति यो यो पुस्तालाई केन्द्रमा राखेर अबको दिनमा गर्नुपर्छ भनेर हामीले आफ्नो ठाउँबाट चाहिँ जोरदार रूपमा कुरा उठाउन खोजिरहेका छौँ। हाम्रो अब केन्द्रीय समितिको बैठक पनि यही 16 गतेदेखि बस्दैछ, त्यो बैठकमा पनि यो जेनजी पुस्तालाई सम्बोधन गर्ने गरी पार्टीहरूले कार्यक्रम ल्याउनु पर्यो। पार्टीका थुप्रै कार्यक्रमहरू भएका छन्, पार्टीका तर्फबाट थुप्रै अभियानहरू चलेका छन्, त्यो अभियानहरूको केन्द्रमा अब यो जेनजी पुस्ता हुनुपर्छ, ताकि यो जेनजी पुस्तालाई दुरुपयोग गरेर व्यवस्था विरुद्ध नै यिनीहरूलाई भड्काउने र लोकतन्त्र माथि नै प्रश्न उठाइरहेका अवस्थामा लोकतन्त्र पनि समाप्त गर्ने जुन खेल भइरहेको छ, त्यो खेललाई पनि रोक्नका लागि पनि हामीले यसमा काम गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ। त्यही बुझाइका आधारमा पनि हामी यसमा क्रियाशील भइरहेका छौँ।
हामी अन्तर्सम्वादमा छौँ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुस्तकालय विभागका प्रमुख अजय बाबु शिवाकोटी हामीसँग हुनुहुन्छ। पछिल्लो दिनमा युवाहरूबारे काङ्ग्रेसको यो विभागले विभिन्न खाले छलफलहरू गरिरहेको छ यसै विषयमा। अब चाहिँ शिवाकोटीजी, जस्तो अब भनौँ न, अहिले आम मानिसहरूमा एउटा युवा पुस्ताकै कुरा यहाँले गरिरहनु भएको छ, म पनि त्यही विषयमा केन्द्रित हुन्छु। पहिलो पुस्ता 7 सालको आन्दोलनको लागि लड्यो, दोस्रो पुस्ता 36 देखि 46 आन्दोलनलाई लड्यो, तेस्रो पुस्ता 62-63 लागि लड्यो। के हामी सधैँ लडिराख्ने हो? यो समृद्ध नेपाल, सुखी नेपाली जस्ता जुन चाहिँ राष्ट्रिय आकांक्षाहरू छन्, यी आकांक्षाहरू शब्दमा मात्रै सीमित हुने हो, अधर्ममा मात्रै सीमित हुने हो, कार्यान्वयन नहुने हो भन्ने खालका जुन चासो र चिन्ताहरू पाइन्छन्, अब यसमा कसरी अगाडि बढ्न सकिन्छ त?
त्यसैले अहिले तपाईँले भनेको जस्तै हामी प्रत्येक कालखण्डमा आफ्नो हिसाबले लड्यौँ, त्यसको उपलब्धिहरू पनि भएको छ, त्यो उपलब्धिहरूलाई जोगाउनु पर्ने, अर्को चरणमा फेरि लड्नुपर्ने हो कि भन्ने खालको चिन्ताहरू पनि उत्पन्न भइरहेका छन्। त्यसैले यी सबै कुरालाई मध्यनजर गर्दै मतलब निर्णायक ठाउँमा रहनुभएकाहरूको अझ बढी जिम्मेवारी छ। हामी निर्णायक तहमा नभए पनि हामी गर्न चाहने ठाउँमा छौँ, दबाब दिने ठाउँमा छौँ, यो विषयहरू उठान गर्ने ठाउँमा छौँ, त्यसैले यी विषयहरू पनि हामी उठाइरहेका छौँ। त्यसैले यो तादात्म्यता साथ, किनभने निर्णायक तहमा भएकाहरूलाई यो विषयहरू यसरी उठान गरिएर यो विषयहरू बारे जानकारी गराएर यो इन्फर्म डिबेट पनि चलाउनु पर्नेछ, र त्यो डिबेट मार्फत अहिलेको यो जुन एक खालको अराजकतातर्फ लान खोजिरहेको यो अवस्थामा हामी त्यसलाई मतलब काउन्टर गर्ने, त्यसरी पोजिटिभ ढङ्गले त्यसको चाहिँ समाधानतर्फ उन्मुख गराउने कुराहरू पनि हामी गर्न खोजिरहेका छौँ। त्यसैले अबको दिनमा फेरि कुनै व्यवस्थाका लागि अथवा कुनै उसका लागि लड्नुपर्ने अवस्था सिर्जना नहोस्, अथवा त्यो लड्ने अवस्था जसरी बनाइँदैछ अथवा लड्ने भनेर जसरी सडकमा मान्छे उराल्न प्रयास हुँदैछ, त्यो उराल्ने वातावरण नहोस् र हाम्रै कारणले जस्तो कतिपय सन्दर्भमा हिजोको राजतन्त्र सहितको चाहिँ जुन हामी संवैधानिक राजतन्त्र सहितको व्यवस्था जुन छ त्यो सन्दर्भमा उनीहरूकै गतिविधिले जसरी त्यो राजतन्त्र पक्षधरहरूकै गतिविधिले राजतन्त्र ढालेको जस्तै आज हामी व्यवस्थाको पक्षमा रहेकाहरू हाम्रा गतिविधिका कारणले कतै यो व्यवस्थाप्रति आँच आउने कुरा अथवा व्यवस्थाप्रति जुन त्यो नकारात्मक भाष्य सिर्जना भइरहेको छ त्यो हाम्रा कारणले नहोस् भन्नका लागि पनि हाम्रो नेतृत्व पङ्क्ति अथवा हाम्रा व्यवहार हाम्रा गराइका कारणले पनि हाम्रो त्यो लोकतन्त्रप्रति वितृष्ण आउने खालको काम नहोस् भन्नका लागि पनि हाम्रो ध्यान जानु जरुरी छ। आजको दिनमा सबभन्दा बढी मान्छेहरूले प्रश्न हामीहरूमाथि पनि गरिरहेका छन् र हामीमाथि गरिरहेको यो प्रश्न चाहिँ खास गरी यो व्यवस्थासँग जोडिएका प्रत्येक चाहिँ उसका व्यक्तिमाथि होइन, यो व्यवस्थाप्रति जोडिएका मानिसहरू जो हुनुहुन्छ उहाँहरूलाई समेत नेतृत्व गरेर आउनुभएका मानिसहरूमाथि आउनुभएका नेतृत्वहरूमाथि प्रश्न उठिरहेको छ। त्यसैले यो प्रश्न जसको वरिपरि छ, जसको वरिपरि यो प्रश्न केन्द्रित छ, उनीहरूले यसमा सही ढङ्गले रेस्पोन्स गर्न सके र सही ढङ्गले व्यवहारहरू त्यहाँ देखिन सक्यो भने त्यो कार्यान्वयन गर्ने तहमा पुग्दै गर्दा जुन मानिसहरूले यसका बारेमा अनेक टिप्पणीहरू गरेका छन् त्यो टिप्पणी गर्नेहरूको पनि मुख बन्द हुन्छ र त्यो जुन खालको नेगेटिभ भाष्य बनिरहेको छ त्यो भाष्य पनि बिस्तारै त्यो पोजिटिभ दिशातर्फ जान सक्छ। त्यसैले यो तर्फ हाम्रो
अब युवाहरूका सन्दर्भमा यो हामी करिब करिब निष्कर्षमा छौँ, युवाहरूका सन्दर्भमा यहाँले अघि केही दलहरूको सहकार्य गरिरहेका दलहरूको अथवा मूलधारका दलहरूको विषय पनि भन्नुभयो। युवाहरूका विषयमा युवा नेताहरू यहाँहरू जस्ता विभिन्न पार्टीमा रहनुभएका एमालेमा माओवादीमा या स्वतन्त्र पार्टीमा राप्रपामा यी विभिन्न यावत दलहरू छन्, युवाहरूको जुन आकर्षण घट्दो भनिएको छ र केन्द्रीय समितिमा यहाँहरू जस्ता युवाहरू पनि आउनुभएको छ, यसलाई कसरी चाहिँ सामञ्जस्यता मिलाएर लैजान सकिन्छ, यसबारेमा सहकार्यहरूका बारेमा केही छलफलहरू भएको छ अन्तिममा भनिदिनुहोस् न।
यसबारेमा चाहिँ अब राजनीतिक दलभित्रको क्रस पार्टी उसमा काम गर्ने कुरामा पनि यो इन्फर्मल च्यानलहरू इन्फर्मल यस्तो चाहिँ फोरमहरू बन्ने कुराहरू होला, अनि त्यस्तो कुनै फर्मल फोरमहरू मार्फतले यसरी सहकार्य भन्ने खालको कुरामा हुन्छ, तर कम्तीमा यो विषयले सबैलाई चिन्तित बनाएको छ। यसमा सबै राजनीतिक दलहरूको चाहिँ भातृ सुवेच संस्थाहरू पनि लागेका छन् र सबै राजनीतिक दलमा पनि यो विषयले एक किसिमले छलफलहरू भइरहेको अवस्थामा यो सबै राजनीतिक दलहरूभित्र यी विषयहरूमा घनीभूत छलफल हुन्छ भन्ने मलाई लागिरहेको छ। हामी हाम्रै पार्टीको पनि केन्द्रीय समितिको बैठक बस्न लागिरहेको यो अवस्थामा सबै राजनीतिक दलहरूभित्र पनि यसै गरी हाम्रो पार्टीमा पनि मैले छलफल हुने अपेक्षा गरिरहेको छु भनेको अरू राजनीतिक दलहरूमा पनि यो खालको छलफलहरू त्यही ढङ्गले होला भन्ने मलाई लाग्छ। र खास गरी यी सबैको छलफलको केन्द्रमा अहिलेको यो व्यवस्था, अहिलेको यो व्यवस्थाप्रति असन्तुष्टिका नाममा मान्छेहरू भड्काउने खालको कुरा जे भइरहेको छ त्यसका सन्दर्भमा र युवाहरूलाई केन्द्रित गरेर मैले अघि जुन टर्मिनोलोजी युज गरेको छु जेएनयू पुस्ता जुन 1997 2012 त्यो पुस्ता र सँगसँगै अहिले ध्यान दिनुपर्दा चाहिँ त्यो पुस्ता पछि अर्को नयाँ पुस्ता आइसकेको छ जसलाई हामी अल्फा पुस्ता भन्छौँ 2013-25 अब यो पुस्तालाई समेत लक्षित गरेर हामीले नीति बनाउनु पर्यो र त्यो नीति अनुसारको नयाँ काम गर्नु पर्यो। फर्स्ट टाइम भोटरको
सन्दर्भमा यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुस्तकालय विभागका प्रमुख अजय बाबु शिवाकोटी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू राजु थापा र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।